यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयद्वारा जानकारी। जेएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक। तत्कालीन प्रधानमन्त्री वर्तमान सत्तारूढ़ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कार्यवाही सिफारिश। इस्लाम धर्मावलम्बीहरू आज बकरीद पर्व मनाउँदै। इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री डा वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुन महिनासम्म संघीय राजस्व 3.2% बढ़ेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
अर्थमन्त्री डा वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी दिनुभयो। वहाँले संघीय खर्च 10.4% वृद्धि भए पनि पूँजीगत खर्चमा भने उल्लेख्य सुधार आउन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ। बैठकमा अर्थमन्त्री डा वाग्लेले फागुनसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण 28.78 अर्ब रहेको बताउनुभयो। उहाँले व्यापार घाटा 11.2% बढ़ेर 10 खर्ब 98 अर्ब पुगेको पनि बताउनुभयो। त्यसै गरी विप्रेषण आप्रवाह 37.7% वृद्धि भई 14.50 अर्ब पुगेको जानकारी दिनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि जेठ 15 गते अपरान्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि जेठ 15 गते अपरान्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी गराउनु भएको छ। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि 3:45 जाँदा नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभएको छ। भोलि जेठ 15 गते अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल समेत गर्नुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई हिजो पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरी कानून बमोचिम कार्यवाही गर्न सुझाव दिएको छ। आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान गृहमन्त्री ओम प्रकाश अर्यालमाथि पनि अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्कू कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनामा उहाँसहित सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। भालवाला केही सांसदलाई पनि छानबिन एवं अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू एवं काठमाडौँ उपत्यकास्थित तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई अनुसन्धान गरी कार्यवाही गर्न प्रतिवेदन मार्फत सिफारिश गरिएको छ। तत्कालीन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिश गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, आशिका तामाङ, भाग्य नेउपाने, टंक दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न आयोगले प्रतिवेदनमा सिफारिश गरेको छ। इस्लाम धर्मावलम्बीहरू आज बकरीद अर्थात ईद उल जुहा पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकरीद मनाउने धार्मिक विधि रहेको छ। इस्लाम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद एवं ईदगाहमा गई सामूहिक रूपमा नमाज पढ्ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत इस्लाम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका विभिन्न शहर एवं ग्रामीण भेगका मस्जिद एवं ईदगाहमा इस्लाम धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरीद पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले बकरीद पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उहाँले सहिष्णुता, मेलमिलाप, एकता, भातृत्व एवं सहअस्तित्वका आधारमा आफ्नो मौलिक संस्कृति एवं परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पनि गर्नुभएको छ। उहाँले यस्ता पर्वहरूले विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने पनि उल्लेख गर्नुभएको छ। त्यसै गरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। बकरीदका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई बकरीदले प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्नुभई अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने कुनै सोच नभएको स्पष्ट पार्नुभएको छ। विभिन्न संचार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशन भएको विषयमा अदालतले स्पष्ट पारेको हो। प्रतिनिधि सभाको बैठकले हिजो राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसक्रममा उठेका प्रश्नको जवाफमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाई अघि बढ़न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूका विषयमा ध्यानाकर्षण भने भएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चलचित्र बनाउँदा समावेशितामा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने लगायतका सुझाव दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि रासायनिक मलको अभाव नहोस् भनेर सरकारले व्यवस्थापनको काम गरिरहेको बताउनुभयो। उहाँले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराइदिई आएको बताउनुभयो। हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असारसम्ममा 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको र मूल्यमा पनि उच्च वृद्धि भएको सन्दर्भमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुहुँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड़ घनफिट काठ उत्पादन हुने गरेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा हिजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको र त्यसमध्येको 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी दिनुभयो। भारत सरकारले आयातित चियाको सबै कन्साइन्टमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यातमा समस्या भएको सन्दर्भमा समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन हुनुपर्ने, विपदबाट हुने क्षति न्यूनीकरण गरिनुपर्ने, लागू औषध दुर्व्यसनीको बढ़दो समस्या न्यूनीकरण गर्नुपर्ने, विद्युतको सहज आपूर्ति हुनुपर्ने लगायतका विषयमा ध्यानकर्षण गराउनुभयो। उहाँहरूले गुठी लगायतका भूमि समस्या समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्न सांसदहरूले माग पनि गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बैठक बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा सुझाव दिनुभएको विषय सम्बन्धी विवरण सहकर्मी यशोदा अधिकारीबाट।
नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6,00,000 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5,00,000 मेट्रिक टन आपूर्तिका लागि 28,82,00,000 बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डीएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डीएपीका लागि पनि सम्झौता भएको छ। जी2जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद अन्तर्राष्ट्रिय अवस्था ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने पाइए पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन दुईचोटिसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिया छ।
बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड़ दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रिया एरियामा अल्झिएर बस्ने छूट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्मण्य बन्ने छूट छैन।
युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलोअप भइरहेको जानकारी दिनुभयो।
वैशाख जेठ असारमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौं त्यति वितरण अहिले पनि गर्छौं हामी। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलोअप गरिरहेछौं।
वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यसोदा अधिकारी रेडी नेपाल
काठमाडौँ। मल उपलब्ध गराउन माग गरेपछि मन्त्री गीता चौधरीले मल उपलब्ध गराउन सरकारले पहल गरिरहेको संसदलाई जानकारी गराउनुभयो।
चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
मन्त्री चौधरीले पछिल्लो दिनमा मलसम्म सम्बन्धित समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफमा राष्ट्रिय जनगणना अनुसार जनसंख्याका आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछड़िएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेको विषय भए संविधानसँग नबाझिने गरी संशोधन हुने बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले मुलुकका विभिन्न स्थानमा किसानले लगाएको अन्नबालीमा बाँदरको आतंकले किसानहरू प्रभावित हुनु परेको बारे ध्यानाकर्षण गराउनुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्ला जिल्लामा मात्र नभई संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
भर्खरै सुन्नुभएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30,00,000 रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका फलेवास नगरपालिका बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खान मात्र होइन घरमा समेत बस्न नदिए दिएको बताउनुहुन्छ कुशवा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल।
आउँछन् किन आउँदैन, यहाँ धुरी धुरी आउँछन्, फेरि पनि पस्छन्, एउटा दुवाले घर छोड्नु हुन्छ र बाँदरले जे पाउँ खान्छ।
स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
सदनमा नै उठिरहेछ, गुन्जिरहेको छ, अनि लगभग 31 जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नै सम्पर्क गरेको थिएँ, गरिसके यसलाई दीर्घकालीन रूपमा गर्नु पर्यो।
कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाइ सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दा सम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता भएको बताउनु भएको छ। विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा हिजो आयोजित समिटलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या चुनौती बनेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्यांकन गर्दै जनाइएको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू एवं उपस्थिति र प्रतिनिधित्व बारे चर्चा गर्नुभयो। संविधान संशोधन गर्दा लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता एवं वर्तमान परिवेशलाई ध्यान दिनुपर्नेमा हिजो आयोजित कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आयोजना गरेको छलफलका सहभागीहरूले प्रत्यक्ष निर्वाचनमा पनि महिला का लागि अनिवार्य आरक्षणको व्यवस्था गर्नुपर्ने, नागरिकता प्राप्तिमा रहेको लैंगिक विभेद हटाउनुपर्ने, घरेलु कामदारका रूपमा रहेको अधिकारलाई संविधानको मौलिक हकमै समेट्नुपर्ने, संवैधानिक निकाय र न्यायपालिकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, सुरक्षा क्षेत्रमा महिला सहभागिता वृद्धि गरिनुपर्ने लगायतका सुझाव दिनुभयो। छलफलमा संयोजक शाहले संविधान संशोधनका मामिलामा सरकारले हतार नगरेको र राष्ट्रिय सहमतिकै आधारमा बहसपत्र तयार गर्न लागेको जानकारी दिनुभयो। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका कार्य नगर्न र नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्पूर्ण सम्बद्ध पक्षलाई आग्रह गरेको छ। गत चैत्र 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ। केही कार्यक्रम भने कार्यान्वयनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसंचार संघको दक्षिण पूर्व एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एराबल्ला बीच हिजो शिष्टाचार भेटवार्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहने जनाएको छ। अन्तर्राष्ट्रिय सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट हुन नसकेको बताउनु भएको छ। पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले इरानसँगको वार्ता अझै निष्कर्षमा पुगि नसकेको बताउनुभयो। युरोपियन युनियनका सदस्य राष्ट्रहरूले अमेरिकासँग भएको व्यापार सम्झौता औपचारिक रूपमा कार्यान्वयन गर्ने तयारीका साथ अगाडि बढ़ेको विषय युरोपेली संसदले स्वीकृत गरेको छ। भारतमा अत्यधिक गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको फागुन सम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढ़ेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ।
एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध संघर्षपूर्ण जीत निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जीत हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित विश्व ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश त्यसै गरी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू मधेस सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रहरूमा पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दिन तातो हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अर्थमन्त्री डाक्टर सोनी मुवागलेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश, भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै बजेट लेखन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएको अर्थ मन्त्रालयद्वारा जानकारी। जीएनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, तत्कालीन प्रधानमन्त्री वर्तमान सत्तारूढ़ दलका सभापति सहित निजामती सुरक्षा अधिकारी तथा अभियन्ताहरूमाथि अनुसन्धान र कार्यवाहीको सिफारिश। इस्लाम धर्मावलम्बीहरू आज बकरीद पर्व मनाउँदै इरानसँगको सम्झौताका लागि आफू अझै सन्तुष्ट हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीन 19 रनले पराजित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।